यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। पूर्व सभामुख तमन्ना ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि। आसन्न स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन। र अत्यधिक वायु प्रदूषणका कारण भारतको नयाँ दिल्लीमा विद्यालयहरू बन्द।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको भेटमा सरकार संचालन, उपनिर्वाचन, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, संविधान संशोधनका लागि अनुकूल वातावरण सिर्जना लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली र सभापति देउवा बीच नियमित भेट भएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पूर्व सभामुख तमन्ना ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। त्यस अवसरमा नेपाली सेनाको एक टुकड़ीले दिवंगत आत्माको सम्मानमा सलामी अर्पण गरेको थियो। ढुंगानाको पार्थिव शरीरमा उहाँका छोराहरूले दागबत्ती दिनुभयो। कलेजोसँग सम्बन्धित समस्याका कारण केही दिनदेखि उपचाररत पूर्व सभामुख ढुंगानाको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको थियो। पूर्व सभामुख ढुंगानाप्रति श्रद्धांजलि अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उप प्रधानमन्त्रीहरू, मन्त्रीगण, विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्ति एवं सर्वसाधारण आर्यघाट पुग्नु भएको थियो। ढुंगानाको पार्थिव शरीर हिजो बिहान ज्ञानेश्वरीस्थित सानो गौचरणमा अन्तिम श्रद्धांजलिका लागि राखिएको थियो। उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको थियो। संवाददाता तुलसी सापकोटाको एक रिपोर्ट।
नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा, प्रतिनिधि सभाका पूर्व सभामुख दमन्ना ढुंगाना हामीमाज नरहे पनि प्रजातान्त्रिक आन्दोलनमा उहाँको नाम सधैँ स्मरणीय रहनेछ। राजनीतिक कर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक योगदानमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहनेछ। लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गर्नुभएपछि रेडियो नेपालको कार्यक्रम घटना र विचारलाई तत्कालीन सभामुख ढुंगानाले दिनुभएको यो प्रतिक्रियाले संविधान प्रति उहाँको निष्ठालाई झल्काउँछ।
मलाई साधारण के लाग्छ भने कुनै पनि घटना वा विकासलाई यो संविधान सम्म छ कि छैन त्यसलाई हेर्नुपर्छ, प्राथमिकता साथ पहिले हेर्नुपर्ने कुरा त्यो हुन्छ।
काठमाडौँमा जन्मनुभएका ढुंगानाले विद्यार्थी राजनीति छोडेर कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो। सक्रिय वकालतको दुई दशकपछि उहाँ पुनः राजनीतिको मूलधारमा नै फर्कनु भएको थियो। नागरिक समाजको सदस्यको हैसियतमा सबै प्रकारका राजनीतिक परिवर्तनमा उहाँको सक्रिय सहभागिता रहेको थियो। विक्रम सम्म 2047 सालको संविधान सुझाव आयोगका सदस्य तथा 2048 सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रजातन्त्र पुनस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाको 2048 सालदेखि 51 सालसम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल पनि पर्नुभएको थियो। सभामुखको हैसियतमा उहाँले निर्वाह गर्नुभएको भूमिका संसदीय अभ्यासलाई बलियो बनाउन महत्वपूर्ण योगदानको रूपमा लिइने गरेको छ। संविधानविद निलाम्बर आचार्य पूर्व सभामुख ढुंगानालाई यसरी सम्झनुहुन्छ।
त्यस बेलाको संविधान सुझाव आयोगको सदस्य हुनुहुन्थ्यो, निर्वाचित सभामुख को हैसियतले उहाँले निर्वाह गर्नुभएको भूमिका संसदीय प्रणाली बलियो बनाउने दिशामा स्मरणीय रहनेछ। उहाँ नागरिकका गुवा हो, उहाँ चाहिँ शान्ति प्रक्रियामा र शान्ति वार्तामा सहजकर्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो। उहाँ एउटा सुपरिचित वरिष्ठ अधिवक्ता पनि हो, त्यसैले नागरिक भूमिका, वकिलको भूमिका, राजनैतिक भूमिका, संसदको सभामुखको भूमिका धेरै हैसियतले उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउनु भएको छ। एउटा प्रजातन्त्रवादी नागरिक सक्रिय व्यक्तित्वको रूपमा उहाँ स्मरणीय रहनुहुनेछ।
नेपालमा मानवाधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्धनमा महत्वपूर्ण योगदान निर्वाह गर्नुभएका स्वर्गीय ढुङ्गानाबाट आजको पुस्ताले राजनीतिमा सक्रिय, इमान्दारी र जनताप्रति समर्पित भएर लाग्नुपर्ने कुरा सिक्न सकिन्छ। स्वर्गीय दमननाथ ढुङ्गानाले लेख्नु भएको यो गीतले भने झैं सबै नेपालीले नेपाललाई आफ्नो घर सम्झेर देशको माया गर्न प्रेरित गर्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा हिजोदेखि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको आकस्मिक बैठकले आज केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको तेह्रौं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिले जनाएको छ। निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयुक्त सगुन शमशेर जवराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तहको उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो। आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको हो। मतदान कार्य सम्पन्न भए पश्चात सोही दिन मतपत्र सहितका मतपेटिका सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षाको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। उपनिर्वाचन प्रचार प्रसार निषेध अवधिमा आचार संहिताको पूर्ण पालना गर्न र गराउन, आचार संहिता पालना भए नभएको अनुगमन गर्न र निषेधित कार्य भए गरेको पाइएमा तत्काल कार्यवाही गर्न आयोगले निर्देशन दिएको छ। मंगिर पाँच गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोड़िएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ। निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ। नेपाल भारत सीमा सुरक्षा सम्बन्धी दुई देशका अधिकारीहरूबीचको तीन दिने उच्चस्तरीय बैठक हिजो सम्पन्न भएको छ। बैठकले सीमा पार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। तीन दिनसम्म काठमाडौँमा चलेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ। बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादले 11 मुद्दामा छलफलपछि संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ। संयुक्त प्रतिबद्धता पत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्य गर्ने विषय समावेश भएका छन्। बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचनाको आदान प्रदान, राजस्व चुहावट नियन्त्रण, लागू औषध को तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण लगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो। मुगलिङ पोखरा सड़क योजना अन्तर्गत तनहु खण्डमा पर्ने छिर्कने देउराली खण्ड गैराती 11 बजेदेखि 20 दिनसम्म दैनिक 4 घण्टा 30 मिनटका लागि बन्द गरिएको छ। पहिलो चरणमा राति 11 देखि 1 बजेसम्म र दोस्रो चरणमा राति 1:30 बजेदेखि बिहान 4 बजेसम्म सड़क पूर्ण रूपमा बन्द गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुले लामो समय सड़क बन्द हुने भएकाले वैकल्पिक सड़क प्रयोग गर्न चालक तथा सवारी धनीलाई अनुरोध गरेको छ। मंगिर 23 गते आइतबारसम्म सड़क बन्द गरी निर्माण गरिने पूर्वी खण्ड आयोजनाले पनि जनाएको छ। राति 1 देखि 1:30 बजेसम्म आवागमनका लागि खुल्ला गरिने पूर्वी सड़क खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो। यस अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सड़क पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। उत्तर दक्षिण जोड़ने राष्ट्रीय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुङ्गा बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ। सड़क कालोपत्रे र स्तर उन्नतिका लागि आजदेखि मंगिर 11 गतेसम्म दैनिक छ घण्टा सड़क बन्द गर्न लागि हो। सड़कको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुस्मा नगरपालिका एक मालढुङ्गामा सड़कको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्रे गर्न सवारी साधन बन्द गर्न लागि बेनी जोमसोम खोरला सड़क आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी विष्णु छापागाईले जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको आयोजना त्यसै गरी जनप्रतिनिधि सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिहरू बीचको बैठकले आठ दिनसम्म बिहान 10 देखि दिउँसो 4 बजेसम्म सवारी साधन रोकेर निर्माण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। गत असोज 10 देखि 12 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ीले रामीछाप र सिन्धुली जिल्लालाई जोड़ने 9 पुलमा क्षति पुगेको छ। सुनकोशी नदीमा आएको बाढ़ीले सिन्धुली र रामीछाप जोड़ने ती पुलहरू क्षति हुँदा स्थानीयलाई आवत जावतमा समस्या परेको छ। सुनकोशीमा आएको बाढ़ीले खुरकोटको पक्की र झोलुङ्गे पुल त्यसै गरी खैरेनी घाटको पक्की पुल सितखा बेलघारी हर्दिनी घाट बिर्ता पुछी घाट र मनसुली घाटको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति पुर्याएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापका संयोजक राजु प्रसाद पौडेलले जानकारी दिनुभयो। बाढ़ीले बगाएको खुरकोट र खैरेनी घाटको पक्की पुल मध्ये खुरकोटमा सेनाको सक्रियतामा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने खैरेनी घाटको पुल अझै निर्माण हुन नसकेको उहाँले बताउनुभयो। बाढ़ीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा परेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र राफ्टिङको व्यवस्था पनि गरेको छ। खाँडादेवी गाउँपालिका एक राकाथुम स्थित 2 झोलुङ्गे पुल बाढ़ीले बगाइदिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो। पुल बाढ़ीले बगाइदिएपछि तत्कालका लागि राफ्टिङ मार्फत कोशी वारपारको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अघि बढ़न नेपालले बंगलादेशलाई आग्रह गरेको छ। अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन कोप 29 भाग लिन अजरबैजान पुग्नुभएका वन तथा वातावरण मंत्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण वन तथा जलवायु परिवर्तन एवं जलस्रोत मन्त्री सेदा रिजवाना हसनबीच हिजो भएको भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेण्डा बनाउने विषयमा जोड़ दिइएको छ। नेपालले बंगलादेशलाई जलविद्युत निर्यात गर्न शुरू गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत सफा ऊर्जा भएकाले जलवायु परिवर्तन न्यूनीकरणका सन्दर्भमा महत्वपूर्ण हुने पनि बताउनुभयो। काठमाडौँ महानगरपालिकाले 32 ओडाबाट फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ। काठमाडौँ उपत्यकाको 18 स्थानीय तहमा उत्पादित फोहोर ल्याण्डफिल साइट बञ्चारी डाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ़नुका साथै फोहोर मैला संकलन ढुवानीमा खर्च बढ़ने भएकाले वर्गीकृत फोहोर मात्रै व्यवस्थापन गर्ने तयारी गरिएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ। हाल वडा नम्बर 5, 10, 24, 25 र 26 स्रोतमै फोहोर वर्गीकरण भइरहेको छ। अब छिट्टै अन्य वडामा पनि फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। स्रोतमा उत्पादित फोहोर मध्ये 20% बञ्चारी डाँडामा लैजाने र बाँकीलाई सेवा प्रदायक मार्फत व्यवस्थापन गर्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ। कालीकोटको शुभकालिका गाउँपालिका 4 स्थित रारा गाउँमा करेन्ट लागेर हिजो 1 मृत्यु भएको छ। विद्युत लाइन मरमत गर्न पोल चढ़ने क्रममा करेन्ट लागेर 26 वीरेन्द्र चौलागाईको मृत्यु भएको प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनको सम्प्रभुताको विषयलाई फेरि एकपटक महत्वका साथ उठान गर्नुभएको छ। ब्राजिलमा चलिरहेको G20 सम्मेलनका क्रममा राष्ट्रपति बाइडेनले अमेरिकी सरकारले युक्रेनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई समर्थन दिने स्पष्ट पार्नुभयो। उहाँले विश्वको सुरक्षाका लागि सबैले मिलेरै काम गर्नुपर्ने बताउनुभयो। यसैबीच युक्रेनलाई रूस विरूद्ध लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अमेरिकाले दिएको अनुमतिबारे निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रतिक्रिया दिनुभएको छैन। आउँदो जनवरी 20 राष्ट्रपतिको कार्यभार ग्रहण गरेपछि ट्रम्पले युक्रेनलाई दिने सहायतालाई निरन्तरता दिनुहोला कि बाइडेन प्रशासनको निर्णय नै सदर वा बदर गर्नुहोला भन्ने विषयमा चासो बढ़िरहेको छ। भारतको राजधानी नयाँ दिल्लीमा बढ़दो वायु प्रदूषणका कारण अर्को सूचना जारी नगरिदासम्मका लागि भनी विद्यालयहरू बन्द गरिएको छ। स्वास्थ्य संकट कम गर्न विद्यालयहरू बन्द गरी अनलाइन कक्षामा रूपान्तरण गरिएको नयाँ दिल्ली सरकारले जनाएको छ। हावाको गुणस्तर अझ बिग्रनबाट रोक्ने प्रयासमा शहरका अधिकारीहरूले ती प्रतिबन्धहरू घोषणा गरेका छन्। अधिकारीहरूले बालबालिकालाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको दैनिक अधिकतम मात्राभन्दा 57 गुणा बढ़ी पीएम 2.5 प्रदूषकहरू फोक्सो मार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सरका कारण सूक्ष्म कणहरू भएको भनिएको छ। प्रदूषणको मात्रा चेतावनी भन्दा करिब 39 गुणा माथि पुगेपछि दिल्लीले नयाँ विभिन्न प्रतिबन्धात्मक कार्यक्रमहरू सञ्चालन गरेको हो। सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो र मुटुको समस्या भएका व्यक्तिहरूलाई सकेसम्म घरभित्रै बस्न पनि आग्रह गरेको छ। 3 करोड़ भन्दा बढ़ी मानिस बस्ने नयाँ दिल्ली र त्यसको वरिपरि हिउँदमा वायु प्रदूषण विश्व र्याङ्किङमा लगातार शीर्ष स्थानमा रहने गरेको छ। भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानवाधिकार भएको भन्दै केन्द्र सरकार र राज्य सरकार एवं अधिकारीहरू दुवैलाई कार्यवाही गर्न आदेश दिएको थियो। श्रीलंकाको कोलम्बो स्थित राष्ट्रपतिको सचिवालयमा नवगठित मन्त्री परिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमारा दिशा नायके समक्ष हिजो शपथ लिनुभएको छ। दिशा नायकेको मन्त्री परिषदमा 21 जना मन्त्रीहरू रहेका र उपमन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम घोषणा गरिएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमा पाइरहेको व्यापार सुविधा कटौती हुने भएकोले प्रतिस्पर्धी बन्न नवीनतम र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसीसीआई इनोभेशन डायलगमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना मझौला र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनु भयो। अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय स्तरमा बढ़ने चुनौती सामना गर्न नव परिवर्तनमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली उत्पादनहरूले बढ़दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेकोले उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायहरूले ध्यान दिनुपर्नेमा अध्यक्ष ढकालले जोड़ दिनुभयो। कार्यक्रममा उद्योग सचिव कृष्ण बहादुर राउतले पुराना कानूनमा परिमार्जन गरी व्यवसाय मैत्री बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। यसै गरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनीले नेपालले अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पछि तल झर्न नपर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल सन् 2026 नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनेछ। त्यसपछि युरोपियन युनियन लगायत विभिन्न विकसित देशहरूबाट नेपालले पाइरहेको भन्सार रहित सुविधाहरू हट्नेछन्। नेपाल चेम्बर अफ कमर्सले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषय बारेमा सोमबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। राजस्व नीति र कर प्रणाली सम्बन्धमा आयोजित अन्तर्क्रिया कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले काम गरिरहेको बताउनुभयो। सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड़ दिनुभयो। नक्कली ब्याट बिल बिजकको समस्या समाधान गर्ने गरी प्रयास भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले कर प्रशासन र कर नीति सहज र सरल तथा मुलुकमा पुँजी निर्माण भएर रोजगारी सृजना उत्पादन वृद्धि हुने खालको बनाउनु पर्नेमा जोड़ दिनुभयो। निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजस्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई थियो। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी थपिएको छ। व्यवसायी उमेश श्रेष्ठ र मीनबहादुर गुरूङले करिब 6 अर्ब लगानीमा काठमाडौँको दरबार मार्गको पुरानो अन्नपूर्ण होटल भत्काएर नयाँ होटल बनाउने भएका छन्। अन्नपूर्ण स्क्वायर होटलको नामले बनाउन लागेको सो होटलको सोमबार शिलान्यास गरिएको छ। व्यवसायी मीनबहादुर गुरूङले सोमबार होटलको शिलान्यास गर्नु भएको छ। नयाँ निर्माण हुने होटलको लागत करिब 6 अर्ब रुपियाँ हुने अनुमान गरिएको छ। होटलमा 350 कोठा र 40 कोठा अपार्टमेन्ट रहनेछन्। नेपाल वायु सेवा निगमको वाइगबडी जहाज मकालु पुनः नियमित उडानमा गएको छ। जहाजको नियमित सिचेकको मर्मत पश्चात नियमित उडान गर्न लागि निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो। जहाज मर्मतका लागि 3 महिना अघि इटली लगिएको थियो। प्रभु केबलकार एण्ड टुरिज्म लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर निष्कासन गर्ने सम्झौता भएको छ। सम्झौता भएसँगै प्रभु केबलकारको 30 करोड़ रुपियाँ बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडि बढ़नेछ। प्रभु केबलकारको लगानीमा मुलुकमा 3 वटा केबलकार परियोजनाहरू निर्माण भइरहेका छन्।
मनाङ मनस्यान्दी क्लब ललित स्मृति एन्फा यु 18 युथ लिग अन्तर्गत शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अङ्क दूरी घटाउने अवसरबाट चुकेको छ। सोमबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा चर्च वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङले दुई अङ्क गुमाए, जसले गर्दा मनाङ पुलिससँगको दूरी घटाउने अवसरबाट चुकेको हो। बराबरीसँगै मनाङ 10 खेलमा 19 अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको पुलिस भन्दा मनाङ 4 अङ्कले पछाडि छ। आइतबार पुलिसले एनआरटी विरूद्ध 4-2 हार बेहोरेको थियो। जारी लिगमा पुलिसको यो पहिलो हार हो, त्यसैले मनाङसँग अङ्क दूरी घटाउने सुनौलो अवसर थियो। उता चर्च बोइजले पनि 5 स्थानमा उक्लिने अवसर गुमायो। यस नतिजासँगै चर्च बोइज 14 अङ्क जोड्दै तालिकाको 6 स्थानमा उक्लिएको छ। टिपटप हेल्प नेपाल स्पोर्ट क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काहावा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। खड्काकै प्रशिक्षणमा हेल्प नेपालले 8 प्रधानमन्त्री कप एनबीए लिग च्याम्पियन बनेको थियो। त्यसैको च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्नेछन्। काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंगसिर 22 गतेदेखि 29 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुनेछ। क्लब च्याम्पियनमा सेन्ट एसियाका विभिन्न राष्ट्रका च्याम्पियन खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट भने आयोजक राष्ट्र भएका कारण दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो। हेल्प नेपालले क्लब च्याम्पियनका लागि विदेशी खेलाड़ीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाड़ीलाई यो प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ। केही महिना अघि मात्र नेपाल पुलिस क्लबले मालदिवसमा सम्पन्न काभा महिला क्लब च्याम्पियनशीपमा एपीएफ की सरस्वती चौधरी र निरुता ठगुना तथा न्यू डायमण्ड की सुमित्रा रिग्मीलाई अनुमोदन गरेको थियो। यसपटक हेल्प नेपाल र गण्डकीले विदेशी सँगै अन्य विभागका खेलाड़ी सम्मिलित गरेर टीम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ।
आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.9 डिग्री सेल्सियस। न्यूनतम तापक्रम यस वर्षकै कम भएको विभागले जनाएको छ। हिजो न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:28 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। पूर्व सभामुख तमन्ना ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि। आसन्न स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ र स्वतन्त्र एवं भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन। र अत्यधिक वायु प्रदूषणका कारण भारतको नयाँ दिल्लीमा विद्यालयहरू बन्द। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ।